مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی۔ ہمارا آج کا مذاکرہ پاکستان تحریک انصاف کے بلوچستان نیشنل پارٹی مینگل گروپ کے اس مطالبے کی جزوی تکمیل پر ہے جس کے تحت غائب شدہ بلوچ افراد کو گھر لوٹایا گیا ہے۔ اس پروگرام میں ہم سنیں گے کہ اس موقع پر پی ٹی آئی حکومت نے یہ اقدامات کیوں اٹھائے اور بلوچ قوم پرست ان کے بارے میں کیا سوچتے ہیں۔ دیگر یہ کہ ایک ایسے موقع پر جب پاک چین راہداری منصوبے کو وسعت مل رہی ہے، یہ بلوچ پریشر کو کم کرنے کی کس حد تک کوشش ہے۔ اور بلوچستان پر اس مذاکرے میں آپ لوگوں کو بھی ہم سننا چاہیں گے۔ آپ جانتے ہیں ہمارے مفت کال کرنے کا نمبر ہے 0800-77789-0800-77789۔ اس موضوع پر بات کرنے کے لیے ہم سب سے پہلے چلیں گے دبئی، جہاں سے ہمیں اس وقت جوائن کیا ہے بلوچستان نیشنل پارٹی کے سربراہ سردار اختر مینگل نے، جبکہ ملٹری انٹیلیجنس کے بلوچستان میں سابق ڈائریکٹر بریگیڈیئر محمود شاہ بھی ہمارے ساتھ ہوں گے۔ ہم آگے چل کر آپ کو جو بالکل تازہ رپورٹ ہے وہ بھی سنائیں گے، لیکن سب سے پہلے ہم چلتے ہیں دبئی، جہاں سے سردار اختر مینگل ہمارے ساتھ ہیں۔ مینگل صاحب، رپورٹ میں نے یہ سنی ہے، آپ لوگ غالباً خوش ہیں کہ کچھ لوگوں کو واپس گھر لوٹایا گیا ہے، وہ بلوچ قوم پرست جن کے لیے آپ لوگ کافی عرصے سے جد و جہد کر رہے تھے وہ اب گھر لوٹ گئے ہیں، لیکن ساتھ ساتھ ہم نے اپنی رپورٹ میں یہ بھی سنا کہ آپ لوگ کہتے ہیں کہ آپ حکومت سے بالکل خوش نہیں ہیں اور بلکہ حکومت کو چھوڑ بھی سکتے ہیں۔ اگر یہ خبر درست ہے تو اس کی تصدیق کیجیے، اور یہ بتائیے اگر آپ لوگوں نے ایسا کیا تو ظاہر ہے بلوچ قوم پرست کے معاملے پر آپ لوگوں کا لیوریج بھی تو کم ہو جائے گا، اس حوالے سے کچھ بتائیے۔
شکریہ بیوی۔ دیکھیں، سب سے پہلی بات یہ ہے کہ خوش انہیں ہونا چاہیے جن کے لوگ واپس آ رہے ہیں۔ ہم تو ایک اسٹرگل کر رہے ہیں، اب اس اسٹرگل میں ہم کتنے کامیاب ہوئے ہیں یا ہوں گے وہ تو آنے والا وقت ہی بتائے گا، لیکن میرے خیال میں ان کے مقابلے میں جن کے بھائی یا جن کی اولادیں جو ہے پچھلے 10 سالوں سے یا 5 سالوں سے جو ہے غائب تھے، وہ جب واپس آتے ہیں تو میرے خیال میں اس دنیا میں اس سے بڑی خوشی کوئی ہو ہی نہیں سکتی انسان کے لیے، جو لوگ انسانیت پہ یقین رکھتے ہیں۔ اس میں کوئی شک نہیں کہ کچھ لوگ واپس آ رہے ہیں، لیکن اگر دیکھا جائے تعداد کے اعتبار سے جتنے لوگ غائب ہیں ان کے مقابلے میں یہ کچھ نہیں ہے۔ لیکن ہمارے یہاں وہ ایک مثال دیتے ہیں کہ جی وہ اندھی آنکھ سے جو ہے ایک آنسو بھی بڑی غنیمت ہوتی ہے۔ تو بہرحال امید یہ ہے کہ یہ اس سلسلے میں ذرا تیزی آئے گی اور جتنا جلد ہو سکے یہ مسئلہ حل ہو، اور جہاں تک ہمارا حکومت کے ساتھ احتیاط، دیکھیے ہم نے حکومت کے ساتھ جو احتیاط کیا تھا، حکومت کے ساتھ میں دوسرے الفاظ میں یہ کہوں گا جس ہم نے اس کو سپورٹ کی تھی، ان میں جو نکات تھے ان میں سر فہرست یہ تھا کہ مسنگ پرسنس کی باعزت بازیابی، اگر وہ اس پر عمل درآمد کرتے ہیں تو بالکل ہم ان کو سپورٹ کرتے رہیں گے، اگر وہ اس پر عمل درآمد نہیں کرتے۔ سب سے اہم نقطہ بھی یہ ہے کہ یہ وہ مسئلے ہیں جو ریاست کی ذمہ داریاں بنتی ہیں، میں صرف آج کی حکومت کی بات نہیں کرتا، گزشتہ کی جو حکومتیں 15 سال سے یہ جو لوگوں مسنگ پرسنس کا مسئلہ شروع ہوا ہے، یہ ریاست کی ذمہ داری بنتی ہے۔ اس کو نہ کسی پولیٹیکل پارٹی کے کہنے کی ضرورت ہوتی، نہ ہی کسی سیاسی پارٹی کو جو ہے مطالبات رکھنے کی ضرورت تھی، لیکن یہ اپنی جگہ پر حقیقت ہے کہ ریاست خود یا اس میں حکمرانی کرنے والے شاید بلوچستان کے مسئلے کو یا بلوچستان کے لوگوں کو کی ان کے نظر میں کوئی اہمیت ہے ہی نہیں، جس لیے وہ اس کو نظر انداز کرتے آ رہے ہیں۔
اچھا، اس وقت ہم بلوچستان میں ملٹری انٹیلیجنس کے سابق ڈائریکٹر بریگیڈیئر محمود شاہ کی طرف آتے ہیں. بریگیڈیئر شاہ, ظاہر ہے تمام لوگ جو بلوچستان میں رہتے ہیں ان کے لیے اور پاکستان میں جو رہتے ہیں ان کے لیے یہ بات خوش آئین ہے کہ جو بلوچ قوم پرست غائب کر دیے گئے تھے ان میں سے چند لوگ واپس گھر آ گئے ہیں. آپ کے خیال میں ان کو رہا کرنے کے لیے کیا معیار رکھا ہے سرکار نے, حکومت نے, فوج نے, اور بقیہ جو رہائیاں ہیں اس سلسلے میں آپ کتنے پر امید ہیں؟
دراصل میں سمجھتا ہوں کہ قانون کے مطابق جو ہے ان لوگوں کو حراست میں لینا چاہیے اگر ضروری ہے, اور بالکل ڈکلیئر کر دینا چاہیے, اور پھر اس کے بعد جب ان کی ضرورت نہ ہو تو ان کو چھوڑ دینا چاہیے. میں 2 سال تک رہا ہوں اس عہدے پہ اور میں یاد نہیں ہے کہ ایک آدمی بھی بغیر اس پروسیجر کے پکڑا ہو. اور جہاں تک سیاسی جماعت کے اختر محضر صاحب سے آپ بات کر رہے تھے, ان کی جو حکومت میں شامل ہونا یا نہ شامل ہونا وہ سیاسی وابستگیوں کے مطابق ہوتا ہے. کبھی سچویشن بگڑ جاتی ہے, کبھی رہتی ہے, اور میرے خیال میں ان کی طرف سے یہ ڈیمانڈ بالکل صحیح جائز ہے. اور میری خود ان دنوں میں بات ہوئی تھی جو فوج کے چیف ہیں ان سے, اور ان کو میں نے یہی کہا تھا کہ یہ لوگ کیوں اگر ہیں تو کیوں ہیں, اور بغیر جیسے میں نے بیان کیا اسی کے مطابق کیوں نہیں ہے. تو انہوں نے اس کو سنا, اور اس میں سے میں کہوں گا کہ کافی سارے لوگ افغانستان گئے ہوئے ہیں اور وہ پاکستان کے خلاف کاروائیوں میں مصروف ہیں. ابھی جو چائنیز قونصل خانے کے باہر جو حملہ ہوا تھا اور جس میں سے کچھ لوگ مارے گئے تھے, ان میں سے کچھ جو ہے وہ اسی مسنگ پرسنز کے لسٹ میں تھے. تو اسی طریقے سے کافی سارے لوگ ہیں, بلکہ پورے پاکستان میں ان کی تعداد شاید 8-9 ہزار ہے. یہ تو کہہ رہے ہیں کہ 4 ہزار, اور یہ 9 ہزار کی جو لسٹ ہے انہوں نے خود درخواست دے دی ہے آرمی چیف کو کہ ہمیں پاکستان آنے دیا جائے. اور میں تو ان کو 3-4 ہزار ہی سمجھ رہا تھا, اور میرے خیال میں یہ جو قوم پرست ہیں انہوں نے بھی ان کی تعداد 4.5-4 بتائی تھی, مگر جب میں نے ان سے پوچھا آرمی چیف سے تو انہوں نے بتایا کہ نہیں, 9 ہزار کے قریب ہے. اور وہ کہہ رہے ہیں تو کس طریقے سے ان لوگوں کو, یعنی انہوں نے کچھ جرم کیے ہیں چاہے وہ ٹی ٹی پی کے ساتھ تھے یا کسی اور آرگنائزیشن کے تھے, ان کو کیسے واپس بلایا جائے. اور میرے خیال میں یہی چیز حکومت کے زیر نظر ہے کہ ان کو کیسے بلایا جائے. میں نے ان کو کہا تھا کہ فاٹا کے جو لوگ ہیں ان کو, جو ان کے قبیلے ہیں ان کے تھرو بلایا جائے, وہ خود اپنے قبیلوں کو کنٹیکٹ کریں اور وہ بتائیں کہ ہم ان کا خیال رکھیں گے آہستہ, اور ان کی ضمانت کے اوپر ان کو چھوڑا جائے, جیسے انڈیویجل کے طور پہ نہیں. تو یہ چیز حکومت کے زیر نظر ہے, اور میرے خیال میں یہ ہونا نہیں چاہیے کہ حکومت جو کہ کانسٹیٹیوشنل حکومت ہے, ایک حکومت ہے اور ان کے ادارے ہیں, کہ اس میں بغیر کسی خاص جرم کے, بغیر کسی نان ریزن کے اس کو رکھا جائے. تو میں تو خود بھی اس کو پریکٹس کیا ہے اور مجھے کوئی خاص اس میں مشکل نہیں لگی.
سردار اختر مینگل, آپ بتائیے, ہم جانتے ہیں کہ بلوچستان لبریشن آرمی کے کئی افراد ہیں جو افغانستان میں ہیں, اور پچھلے دنوں ہمیں جو اطلاعات ملی تھیں اور آئی جی پولیس نے جو بتایا کہ کراچی میں چینی قونصل خانے پر جو حملہ کیا گیا تھا افغانستان کے ذریعے ہوا تھا, اس میں کئی افراد ان کے ایسے تھے جو مقامی سطح پر ان کی مدد کر رہے تھے. آپ بلوچ قوم پرست ہیں, آپ بتائیے اس طرح کے اگر دہشت گرد حملے ہوتے ہیں چند پارٹیز کی طرف سے, بی ایل اے سمیت اور پارٹیز بھی اس میں ملوث رہی ہیں, اس پر آپ کا کیا نقطۂ نظر ہے؟
سب سے پہلے ایک بات کی, بغیر صاحب نے جو بات کی اس کی میں وضاحت کروں, چائنیز کانسولیٹ پہ جو کراچی میں حملہ ہوا تھا اس کو بی ایل اے نے بالکل کلیم بھی کیا تھا, لیکن جو شخص تین آدمی سے اس میں ایک نام تھا رازق نام کا, جس کا تعلق خاران سے تھا, لیکن جو مسنگ پرسن ہے وہ بھی اسی نام کا تھا, اس کا نام بھی رازق تھا لیکن اس کا تعلق جو تربت تھا, ان کی ولدیت میں بھی فرق تھا, تو شاید ایک کنفیوژن کھڑی ہو گئی تھی کہ جی وہ بھی رازق ہے یہ بھی رازق ہے, ہر رازق نام کا بندہ تو ٹیبلس نہیں ہو سکتا, اسی طرح ہر پاکستانی بھی نام نیشنلٹی اور مسلمان بھی تو دہشت گرد نہیں ہو سکتا. جہاں تک ان تنظیموں کا تعلق ہے, بالکل اس میں کوئی شک نہیں کہ انہوں نے یہ واقعے میں ملوث بھی تھے, انہوں نے اس کا کلیم بھی کیا تھا. جہاں تک ہماری پارٹی کا تعلق ہے, ہم ایک پولیٹیکل ڈیموکریٹک اور پیس فلی جو ہے اپنی اسٹرگل کر رہے ہیں, ان کو شاید ہماری سیاست سے اختلاف ہو, ہمیں جو ہے شاید ان کی سیاست سے اختلافات ہو, ان کا نقطہ نظر اپنا ہے وہ, اور ہمارا نقطہ نظر جو ہے اسٹرگل کا اپنا ہے, اور وہ ہمارے سیاسی طرز عمل کی مذمت کرتے ہیں. ظاہر ہے ہم بھی ان کی ان جہاں پر بے گناہ اور بے قصور لوگوں کو مارا جاتا ہے ہم نے ان کی بھی مذمت کی ہے, لیکن ایک بات کو ہمیں ذرا وہ کرنا چاہیے کہ ریاست چاہے اس میں کسی بھی وقت کی حکومت ہو, اس کی ذمہ داریاں جو ہے ریاست کی ذمہ داریاں کچھ زیادہ ہی بنتی ہیں, کیونکہ ریاست کی یہ ذمہ داری بنتی ہے کہ وہ ملک میں امن امان کس طرح قائم کرے اور ملک کو کس طرح خوش اسلوبی سے اور ان لوگوں کو جو ان بورڈ لے کر چلائے. اگر ریاست میں بھی وہی دہشت گردی کے ہتھ کنڈے استعمال کیے تو پھر جس کو کہا جاتا ہے ایک دہشت گرد اور ریاست میں فرق کیا ہوا؟
بڑی اچھی بات کی آپ نے. بریگیڈیئر محمود شاہ, اس کا ذرا جواب دیجیے. آپ جانتے ہیں کہ کورٹس ٹھیک سے کام نہیں کرتے ہیں پاکستان میں, اور جس کی وجہ سے بہت بے گناہ لوگوں کو اٹھایا جاتا ہے, ان کے جنگجوؤں کے رشتہ داروں کو بھی اٹھایا جاتا ہے. آپ کے خیال میں یہ کس حد تک لوگوں کو مائل کر دیتا ہے دہشت گردی کی طرف, اور اس کا آپ درمیانے مدت میں کیا حل دیکھتے ہیں؟
میں سمجھتا ہوں کہ دہشت گردی کے حل کے لیے حکومت پاکستان جو اقدامات اٹھاتی رہی ہیں, چاہے وہ ملٹری اقدامات کیوں ہوں, یہ بالکل اکراس دی بورڈ ہے اور بالکل سامنے ہے, اور وہ کامیابی بھی اس میں ہوئی ہے. اس قسم کی چیزوں میں شک میں کسی کو اٹھا دینا, پھر اس کی کلیریفیکیشن نہ ہونا, اور پھر ان کو سالوں سال جیل میں رکھنا, میں نے انیشیلی بھی کہا کہ یہ غیر قانونی بھی ہے, اور یہ میں سمجھتا ہوں کہ اس سے فائدہ بھی کوئی نہیں ہوتا. جو لوگ سمجھتے ہیں کہ اس طریقے سے, وہ میرے خیال میں سست ہیں. جو گورنمنٹ میں ایسے عناصر ہیں وہ سست ہیں کہ وہ اپنا کام نہیں کر سکتے. یعنی آپ کہیں پر دہشت گرد ہو, آپ ان کو پکڑنے کی کوشش کریں, وہ ریزسٹ کرتے ہیں, آپ فائر بھی کر سکتے ہیں, اس میں لوگ مر بھی جاتے ہیں. یہ طریقہ ہے. آپ نے مطلب ہے کہ جیسے سوات ہے, مالاکانڈ ایجنسی ہے, اس میں دہشت گردی کی صفائی کر دی. آپ نے شمالی وزیرستان میں کر دی, آپ نے جنوبی وزیرستان میں کر دی. تو اس طرح دو چار لوگوں کو یا پانچ چھ لوگوں کو ایسے پکڑ کے رکھنا کہ دہشت گردی نہیں کریں گے, اور پھر ساتھ آپ ثبوت بھی کوئی نہیں سامنے لاتے کہ ان کو کورٹ کے سامنے کر لیں, تو میں سمجھتا ہوں کہ یہ جو مسئلہ ہے حکومت کے اندر بھی, یہ جو بات چیت ہے میں کرتا بھی رہتا ہوں کہ یہ تو کوئی حل نہیں ہے, تو اس لیے اس کو چھوڑ دیں. اور یہ جو آپ کا دہشت گردی کے خلاف آپریشن ہے, ابھی آپ انٹیلیجنس بیسڈ آپریشن کرتے ہیں جہاں آپ کو اطلاع ملتی ہے, آپ وہ آدمی پکڑ لیتے ہیں, اور اس طرح دہشت گردی آہستہ آہستہ ختم ہو رہی ہے. تو اس قسم کے اقدامات, یہ ایک تو حکومت کی بدنامی بھی ہوتی ہے, دوسرا یہ قانون کے لحاظ سے بھی جائز نہیں ہے. تو جلدی سے جلدی جتنے بھی لوگ ہیں, اگر کوئی ہیں, ان کو کلیئر کریں اور بتائیں, یا تو ان کے اوپر مقدمہ بنائیں یا ان کو چھوڑ دیں, وہ اپنے گھروں کو چلے جائیں, اور آپ دیکھیں اگر وہ دہشت گردی میں شامل ہوتے ہیں, اور اس طرح دو چار آدمیوں کا اگر آپ روک بھی لیتے ہیں تو اس مسئلے کا حل نہیں. یہ مسئلہ بہت بڑا گمبھیر ہے. ہم ہزاروں کے تعداد میں دہشت گردوں کو صاف کر چکے ہیں یا پکڑا ہے, ان کو ان کے خلاف کیسے چل رہے ہیں, جدھر عدالتوں میں ان کو سزا نہیں ملتی. آپ کو ان سیاستدانوں سے مل کے آپ نے ملٹری کورٹس بنوائے, اس میں آپ نے आप कर रहे हैं, आगे भी अगर जरूरत है तो बता दें। और मेरे ख्याल में ये दहशतगर्दी के खिलाफ जंग जो है ये सिर्फ फौज का काम नहीं है, ये तमाम जो पॉलिटिकल पार्टीज है इनका भी काम है, वो भी करते रहते हैं। उनके यहाँ कोई सियासी मसलहतें होती हैं तो उनको काम करने दे, आप अपना काम करें और मेरे ख्याल में चलें, कोई परेशानी वाली बात भी नहीं है।
जी आप दोनों हजरात हमारे साथ रहें। हमारे साथ बलूचिस्तान नेशनल पार्टी के सरबराह सरदार अख्तर मेंगल हैं, इस वक्त मुल्क से बाहर हैं। उनके साथ मिलिट्री इंटेलिजेंस के बलूचिस्तान में साबिक डायरेक्टर ब्रिगेडियर महमूद शाह हैं। बाज़ लोगों ने हमें कॉल भी किया है, जैसे कि आप लोग जानते हैं कि हम वॉइस ऑफ अमेरिका वाशिंगटन से मुज़ाकरा कर रहे हैं और हम बात कर रहे हैं हुकूमत ने इस मुतालबे को जुज़वी तौर पर पूरा किया है और बलोच कौम परस्तों ने जो मुतालबा किया था उसके तहत जो गायब शुदा बलोच हैं उनको घर वापस भेजा है। इस वक्त एक छोटा सा ब्रेक लेते हैं।
बलोचिस्तान से जबरी तौर पर लापता किए गए नौजवानों की बाजियाबी।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
जी अगर हमारे मौजूद मेहमानों से आपको कोई सवाल पूछना है तो सवाल पूछिए, लेकिन जरा मुख्तसर बात कीजिए। खुजदार से मोहम्मद असलम। मोहम्मद जी, जी जी बात कीजिए। मोहम्मद असलम खुजदार से।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
भाई मेरा मामू का लड़का है, मोहम्मद रफीक है उसका नाम, सिविल हॉस्पिटल नाल में एज ए जूनियर क्लर्क वो काम कर रहा था। 31 अक्टूबर 2013 को उसको नाल ग्रेड स्टेशन के करीब से उठाया गया। ता हाल उसका हमें कोई वो पता नहीं चल रहा है कि हमारे साथ ये हो रहा है, क्यों हमारे को किस चीज का ये सजा दिया जा रहा है।
अच्छा, आपकी कॉल करने का शुक्रिया।
साथ भी बैठे हुए हैं, काबिल एहतराम है हमारे, बहुत अच्छा उसने एक कदम उठाया है इस मसले के लिए, खासकर इन बच्चों के चूंकि अगवा का।
बहुत अच्छा किया कि आपने कॉल किया, हम आपके नुक्ता उठाते हैं। लोरालाई से वकास अहमद कुछ कहना चाह रहे हैं।
ये मेरा सवाल ये है कि ये जो वाकया हुआ है साहिवाल का।
अच्छा आप जरा सा दूसरी तरफ चले गए, दूसरी तरफ चले गए, आपकी कॉल करने का शुक्रिया। इमरान ने कॉल किया है सिंध से। इमरान सिंध से। वालेकुम सलाम। अच्छा आपकी आवाज ठीक से नहीं आ रही है। जावेद कायम खानी ने कॉल किया है।
जी सर।
कोट गुलाम
जी। हाँ जी, मैं जावेद कायम खान, मैं मेरी ये दरख्वास्त है अख्तर मेहनू साहब से कि ये नौजवानों को, नौजवान जो ये जा रहे हैं, ये आजकल मोबाइल आ चुके हैं, इनको ऐसे ऐसे मैसेज करते हैं जिसकी वजह से जो है इनके लिए प्रॉब्लम पैदा हो रही है। आप अमन का रास्ता बेहतरीन रास्ता है, आप अमन का रास्ता अख्तियार करें और पूरा मन जद्दोजहद के लिए आप काम करें, इन बच्चों को कहें कि हथियार डालें और एक अजीम बलूचिस्तान, अगर बलूचिस्तान से तैयार है तो उसके लिए आप अमन के साथ जद्दोजहद को करें।
शुक्रिया। मोहम्मद रमजान ने कॉल किया है कोह सुलेमान से।
सलाम अलैकुम।
वालेकुम सलाम।
मोहम्मद रमजान बुजार को इस्लामाबाद से बोल रहा हूँ।
जी जी।
सरदार अख्तर साहब और ब्रिगेडियर महमूद शाह साहब से सवाल है कि हमारे प्यारे फोरस के अंदर जो शहीद हो गए उनका बदला हमें कौन देगा।
अच्छा चलें, आपने अपने सवालात कर लिए। سردار اختر مینگل صاحب, ہم جانتے ہیں کہ آپ لوگوں پر بھاری ذمہ داری ہے. اس وقت آپ لوگوں کے پاس قومی اسمبلی میں 4 سیٹیں ہیں, بلوچستان اسمبلی میں 9 سیٹیں ہیں. جتنی ذمہ داری سے اس وقت آپ لوگوں نے کام کیا ہے اس کو کیوں نہ برقرار رکھا جائے, بجائے اس کے کہ کہا جائے کہ اگر سرکار اپنے آپ کے مطالبے پورے نہیں کرتی تو آپ حکومت سے ہٹ جائیں گے.
یہاں پہ آج دن تک جو حکومتیں بنی ہیں یا جو بھی ان کے اتحادی بنے ہوئے ہیں ان کی تو ہمیشہ یہی ڈیمانڈ رہی ہے, مطالبات رہے ہیں کہ کون سا پورٹ فولیو اور کتنی منسٹریاں ان کو دی جائیں. اس وقت بھی اگر آپ دیکھیں جو اتحادی ہیں ان کے ہمارے علاوہ یا یہاں تک کہ جو حکومتی پارٹیاں ہیں چاہے وہ صوبائی ہوں یا مرکزی ہوں, ان میں اکثر و بیشتر جو ہے ان کی ڈیمانڈ پولیٹیکل کے بجائے وہ جو انفرادی ہوتی ہے کہ جی ہمیں یہ منسٹری دی جائے, اس منسٹری کے ذریعے جو ہم لوگوں کی جو ہے خدمت کر سکیں گے. ہم سمجھتے ہیں کہ جتنے بھی منسٹری دی جائے یا جتنے بھی کیبنٹ میں اضافہ کیا جائے جب تک کہ بلوچستان کے یہ مسئلے حل نہیں ہوتے. ابھی آپ نے دیکھا ہوگا پچھلی دور حکومت میں کتنے منسٹر مل رہے ہیں, ایک زمانہ ہوتا کہ پوری کی پوری کابینہ جو ہے سوری اسمبلی جو ہے وہ منسٹر ہے. لیکن اگر کوئی چاہتا ہے کہ جی بلوچستان کے مسئلے کو حل کیا جائے تو یہ ایک وے فارورڈ ہے, ان کو ہم نے ایک راستہ دکھایا ہے کہ دیرینہ مسئلہ جو دن بہ دن پیچیدہ ہوتا جا رہا ہے اور گمبھیر ہوتا جا رہا ہے اس کو حل کرنے کے لیے ریاست اپنی ذمہ داریاں نبھائے اور اس کو اس طریقے سے جو ہے اس مسائل کو حل کرنے کے لیے ایک راستہ ہم نے ان کو دکھایا, وہ یہی ایک حل ہے.
جی بالکل, ہم اصل میں اس وقت آپ دونوں حضرات چند منٹ اور رہے ہمارے ساتھ, اس وقت ہم رابطہ کر رہے ہیں ماما قدیر سے, بتایا جا رہا ہے وہ لائن پر ہیں. ماما قدیر, سب سے پہلے تو یہ بتائیں کہ آپ لوگ بہت سالوں سے جد و جہد کر رہے ہیں کہ جو غائب شدہ افراد ہیں بلوچ وہ گھر واپس آئیں, اب جو یہ لوگ واپس آئے ہیں اس سے آپ کتنا مطمئن ہیں اور آپ کے خیال میں اب تک کتنے لوگ ہیں جو غائب ہیں؟
یہ ہماری احتجاج جو ہے نا یہ 10 سال سے جاری ہے, اس میں جو کرتالی کیمپ 10 سال سے متواتر چل رہا ہے اور آج تک چل رہا ہے. آج بھی جو کرتالی کیمپ لگا ہوا تھا یہ کبھی بند نہیں ہوا ہے, چاہے سردی ہو بارش ہو برف باری ہو گرمی ہو, اس نے کیمپ نہ بند دیا ہے اور نہ بند ہونے کا ہم اس کے بارے میں کبھی سوچا بھی ہے اور نہ سوچیں گے اس وقت تک جب تک کہ ہمارا 45,000 آدمی اس وقت لاپتہ ہے, ان میں سے ایک بھی بازیاب نہیں ہوگا اس وقت تک یہ احتجاج ہمارا جاری ہے. دوسری بات یہ ہے کہ ہم نے اس دوران لانگ مارچ بھی کیا تھا, ان لاپتہ افراد کی بازیابی کے لیے کوئٹہ سے کراچی, کراچی سے اسلام آباد, وہاں یونین والے ان کو سب کچھ بتا دیا, وہ مان بھی گئے اور انہوں نے پریس کانفرنس بھی کی کہ واقعی بلوچستان میں زیادتی ہوتی ہے اور بلوچستان کے لوگوں کو اٹھا کے لے جا رہے ہیں. اس کے علاوہ یہ ہے کہ لوگ آ رہے ہیں, ایک ہفتہ ہو گیا ہے کہ جو ماریا آئی ٹی پریزیڈنٹ جنرل کونسل کے, تو ان کو یہ دکھانے کے لیے کہ دیکھو جی ہم لوگ تو لوگوں کو چھوڑ رہے ہیں اور دوسرے تعلیم کیمپ بند ہے, ایک ڈان نکل ان کی تاریخ کو خبر انہوں نے دی تھی چپوائی کی ڈان اخبار نے کہ جی کیمپ بند ہے آپ بلوچستان نہیں جا سکتے ہیں, حالانکہ ان کا خواہش تھی کہ میں بلوچستان جاؤں اور لاپتہ افراد کے لوائقین سے ملوں اور ان سے خود ہی پتا کروں کہ کیا مسئلہ ہے, لیکن ان کو آنے نہیں دیا گیا کہ آپ وہاں نہیں گئے, ایکسپورٹ کا مسئلہ ہے, ہم آپ کو تحفظ نہیں دے سکتے ہیں وغیرہ وغیرہ, مطلب اس کو را دمکا کے بلوچستان آنے نہیں دی. تو ہم نے کہا چلو ٹھیک ہے ہمارا احتجاج جاری ہے, اگر یہاں نہیں تو افواج متحدہ میں سے ہی ہماری آواز وہ سنے گی. لیکن اب رہا بات کی کہ کچھ لوگ آئیں گے, یہ وہ لوگ آئے ہیں جو آتے اور منت کے برابر ہیں, 45,000 آدمی کہاں اور 24 آدمی کو بازیاب کرنا یا چھوڑنا ये तो न छोड़ने वाली बात है, ये खाली दिखावा था, उन्होंने दिखा दिया।
अच्छा।
अभी आज मेरे पास जो लिस्ट आई है, अगर आपके पास टाइम है, तो इसमें 24 आदमी रिहा हो गए हैं। अगर आप कहते हैं तो मैं इनका नाम भी आपको
नहीं नाम ना बताएं। ये तो बिल्कुल आप सही कह रहे हैं, ये आटे में नमक है। और बिल्कुल इसी मौजू को हम आखिर में हम चाहेंगे कि सरदार अख्तर मेंगल इस पर कुछ बात करें। मेंगल साहब, आपने एक 6 नुकाती प्रोग्राम हुकूमत को दिया है जिसमें गायब शुदा अफराद की वापसी सर फहरिस्त है, लेकिन इसके अलावा कौमी एक्शन मंसूबे का इतलाक और 6% बलूचों के लिए कोटा, अफगान पनागुजीनों की वापसी भी शामिल है। आप सुनने वालों को ये बता सकते हैं कि सी पैक का जो मंसूबा है वो आपके ख्याल में किस हद तक एक प्रेशर का बायस बना हुआ है आपके सूबे के बलोचों पर?
सी पैक का मसला आज की मौजूदा हुकूमत नहीं, बल्कि गुज़श्ता जो हुकूमत थी आपकी पीएमएलएम की, जब उस मसले प्रोजेक्ट मंसूबे की जो संग बुनियाद रखी जा रही थी, तो हमारे जो कंसर्न थे हमने उस वक्त पेश किए और जो हमें खदशात थे हकीकतन वही हुआ। सीपेक के नाम पे जो अरबों डॉलर लाए गए ग्वादर के नाम पे और बलूचिस्तान के नाम पे, आज वही ग्वादर पीने के पानी के लिए मोहताज है कि उसको पीने का पानी मैसर नहीं हुआ। और तो डेवलपमेंट छोड़ें कि इंसान और जानदार की सर्वाइवल के लिए जो ना उसको जिंदा रखने के लिए एक पौधे से लेके परिंदे तक जो है पानी एक अहम नुकता है। तो सीपेक के इतने बड़े मंसूबे जिसमें अरबों डॉलर, जिसमें आपने कहा जा रहा है कि रोड बनाए गए हैं, पावर प्रोजेक्ट्स बनाए गए हैं, मोटरवे बनाए गए हैं, आपकी ऑरेंज लाइनें बनाई गई, लेकिन बलूचिस्तान और बिलखसूस ग्वादर में मुश्किल से जो है $1 अरब खर्च किया गया है। तो उसकी अफादियत और उसकी अहमियत बलूचिस्तान को जो उसकी अर्ली हार्वेस्ट से कुछ फायदा नहीं पहुंचा, तो जब ये मंसूबा पाया तकमील तक पहुंचेगा तो इससे हमें क्या फायदा पहुंच सकता है, माय सवा इसके कि उसके नाम पर ऐश और अयाशियां दूसरे इलाके या सूबे कर रहे हैं, लेकिन बलूचिस्तान की पसमानदगी में जो दिन पर दिन इजाफा होता जा रहा है, और जो रोड बनाया गया है ग्वादर टू तुरबत, तुरबत से पंजूर, पंजूर से सूराब, मैं उसको भी क्लियर करते जाऊं कि उस अमाउंट से जो ना एक टेढ़ी पैसा भी जो है ना उस रोड पर खर्च नहीं किया गया। ये रोड मंसूबा जो है पिछले दौर हुकूमत जो 2002 में जो जनरल मुशर्रफ की दौर हुकूमत था, ये उसमें एशियन डेवलपमेंट बैंक का जो एक प्रोजेक्ट था उससे ये रोड बनाया गया था। मौजूदा जो $65 अरब का जो रकम जो लाई गई थी उसमें मात्रवाए 2 प्रोजेक्ट वहां पे काम हुए, एक एक्सप्रेस वे, जिस एक्सप्रेस वे के बनने से वहां के जो मकामी जो माहीगीर है, क्योंकि उसको समंदर में जाने और समंदर से आने से जो है ना वो एक्सप्रेस वे ने बिल्कुल उसको काट के रख दिया, ना वो समंदर में अपनी किश्तियां ले जा सकता है, ना ही समंदर से वो वापस ला सकता है। तो वहां का जो रोजगार था, हजारों सालों से कुदरती रोजगार था, उससे भी उस एक्सप्रेस वे ने जो है उन लोगों को बेरोजगार कर दिया।
ब्रिगेडियर महमूद शाह, जाने से पहले आप बताइए, इस वक्त जिस तरह से बीएनपी ने कहा है कि बलूचों को 6% कोटा दिया जाए बलूचिस्तान में, आपका क्या ख्याल है कि बजाय इसके कि फौज पे बहुत ज़्यादा खर्च किया जाए, ये बेहतर नहीं है कि बलूचों के लिए तरबियती मराकज बनाए जाएं और उनको मुलाजमतें दी जाएं?
जी बिल्कुल, मैं इससे इत्तेफाक रखता हूँ। मैं समझता हूँ कि बलूचिस्तान जो है वो पाकिस्तान के निसफ तकरीबन 47% जो है वो जमीन पे मुश्तमिल है, वहाँ पर आबादी कम है और पानी का भी मसला है। मेरे ख्याल में जितने भी तरक्याती मनसूबे हैं, खासकर जो सी पैक है, इसका सबसे ज़्यादा फ़ायदा इंशाल्लाह बलूचिस्तान को पहुँचेगा। पानी का मसला है, सरदार साहब ने बताया बिल्कुल, ये जो आपने एक इंटरनेशनल पोर्ट बना रहे हैं तो इसमें पानी का बंदोबस्त करना पड़ेगा, वो पूरे पोर्ट को ऑपरेशन करने के लिए करना पड़ेगा। और मेरे ख्याल में जो रोड बन रहे हैं या रोड अभी बन रहे हैं कुछ, تو اس سے بلوچستان کا فائدہ ہوگا. یا اس میں سے جو ہے وہیں پر گوادر رپورٹ کے اوپر اس وقت ہمارا فیصلہ تھا حکومت کا کہ وہاں پر ٹیکنیکل انسٹیٹیوشن بنائے گئے کہ جہاں پر بلوچ جو ہے وہ ٹیکنیکلی ایکسپرٹ نہیں ہے تو ان کی ٹریننگ کی جائے, ان کو یہ ایجوکیشن دی جائے. اور جس طریقے سے ہمارے ترقی یافتہ جگہ ہیں جیسے کراچی ہے, وہاں سے لوگ جو ہے وہاں پر نوکری نہ کریں, بلکہ یہ بلوچوں کا اپنا حق ہے ان کو. اور اس کے لیے بلوچستان میں ایک انجینئرنگ یونیورسٹی بنائی گئی ہے کہ اس میں سے جو لوگ پڑھتے ہیں وہی جو ہے میں کریں. تو میرے خیال میں وقت کے ساتھ ساتھ, اور میں پہلی بار جب بلوچستان میں گیا تھا 75 سے لے کے 77 تک میں یہ کلات خزدار ایریا میں رہا ہوں ایز اے کیپٹن, اور میں اس وقت کا اور اس وقت کا بلوچستان کمپیئر کرتا ہوں تو کافی فرق پڑا ہے. تو میرے خیال میں وقت کے ساتھ ساتھ انشاءاللہ بلوچستان میں ترقی ہوگی اور یہ ساری پالیسیز جو ہے وہ اسی طرف ڈائریکٹڈ ہیں, اور امید ہے کہ ٹائم کے ساتھ ان کی جو مشکلات ہیں وہ کم ہوں گی اور یہ پاکستان کا ہی حصہ ہے اور ان کے لیے ترقی ان کا حق ہے میں سمجھتا ہوں.
آپ تینوں حضرات کا بہت شکریہ. ہمارا موضوع اس وقت جاری ہے لیکن آپ لوگوں کو اس وقت ہم خداحافظ کہتے ہیں. ہمارے ساتھ تھے بلوچستان نیشنل پارٹی کے سربراہ سردار اختر مینگل جو ملک سے باہر ہیں, ان کے ساتھ تھے ملٹری انٹیلیجنس کے سابق ڈائریکٹر بریگیڈیئر محمود شاہ, اور ہمارے ساتھ تھے وائس فار بلوچ مسنگ پرسنز کے وائس چیئرمین ماما قدیر. بہت شکریہ اور ہماری طرف سے خداحافظ. اس کے بعد ایک بریک لیتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں. پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
جی, آپ وائس آف امریکہ واشنگٹن سے مذاکرہ سن رہے ہیں اور ہمارا مذاکرہ چل رہا ہے پاکستان تحریک انصاف کے بلوچستان نیشنل پارٹی مینگل گروپ کے اس مطالبے کی جزوی تکمیل پر جس کے تحت غائب شدہ بلوچ افراد گھر لوٹے ہیں. آپ جانتے ہیں بہت کم بلوچ واپس آئے ہیں اور سوال یہ اٹھایا جا رہا ہے کہ بلوچستان کی صورتحال کب بہتر ہوگی اور کب ہزاروں لوگ گھر واپس لوٹیں گے. اس کا ایک بین الاقوامی پہلو بھی ہے اور اس پر بات کرنے کے لیے ہمیں اس وقت جوائن کیا ہے نیو یارک سے سینئر صحافی اور سیاسی تجزیہ کار معاوس صدیقی نے, جبکہ بلوچستان سے ایشین ڈیولپمنٹ آرگنائزیشن کے سربراہ ریاض رئیسانی بھی ہمارے ساتھ ہوں گے. لیکن آئیے یہ جو تازہ صورتحال ہے اور جو غائب شدہ بلوچ گھر لوٹے ہیں اس پر ایک رپورٹ سنتے ہیں. پیش کر رہے ہیں عبدالستار.
بلوچستان سے جبری طور پر لاپتہ کیے گئے نوجوانوں کی بازیابی کے حوالے سے گزشتہ روز ایک مثبت پیش رفت اس وقت ہوئی جب وزیر اعلیٰ بلوچستان جام کمال خان اور وائس پار بلوچ مسنگ پرسنز تنظیم کے رہنماؤں نے ایک مشترکہ پریس کانفرنس میں اپنا احتجاج فی الحال مؤخر کرنے اور دیگر لاپتہ افراد کو بازیاب کرانے کے لیے صوبائی حکومت کو مزید 2 ماہ کا وقت دینے پر آمادگی کا اظہار کیا. صوبائی حکومت اور وائس پار بلوچ مسنگ پرسنز کے درمیان پیدا ہونے والے اس اتفاق رائے پر صوبے کے مختلف علاقوں میں مثبت رد عمل کا اظہار کیا جا رہا ہے. لیکن دوسری طرف بلوچستان نیشنل پارٹی جو بلوچستان سے جبری طور پر لاپتہ کیے گئے افراد کے بارے میں کافی سخت موقف رکھتی ہے نے وفاقی حکومت کو خبردار کیا ہے کہ اگر ان کے ساتھ کیے جانے والے معاہدے پر عمل درآمد نہیں کیا گیا تو وہ وفاقی حکومت کی حمایت سے دستبردار ہو جائے گی. بلوچستان نیشنل پارٹی کی مرکزی مجلس عاملہ کے اجلاس کے بعد پارٹی کے سربراہ سردار اختر جان مینگل نے میڈیا سے بات چیت کرتے ہوئے کہا کہ جبری طور پر لاپتہ کیے گئے افراد کی بازیابی کا عمل کافی سست ہے, اس میں اب تیزی آنی چاہیے.
ہم اس میں پوائنٹ اسکورنگ کرنے یا پولیٹیکل اپنا جو ہے اسکورنگ کرنے کے لیے نہیں آئے. ہم چاہتے ہیں کہ وہ لوگ جو کہتے ہیں کہ جی بلوچستان کے مسئلے کو وہ حل کرنا چاہتے ہیں, تو بلوچستان کے مسئلے کا حل صرف اور صرف ہم سمجھتے ہیں ان نکات سے ہی ہو سکتا ہے.
سردار اختر مینگل کا کہنا تھا کہ بلوچستان نیشنل پارٹی وفاقی حکومت کا حصہ نہیں. بی این پی کے چار ارکان قومی اسمبلی اب بھی پارلیمنٹ میں آزاد نشستوں پر بیٹھتے ہیں. انہوں نے کہا کہ ہم حکومت کا حصہ نہیں اور نہ اس کے اتحادی ہیں. ہم نے حکومت کی حمایت اپنے شرائط پر کی ہے, جب تک وہ ہمارے شرائط پر پورا اترتے ہیں ہم ان کا ساتھ دیتے رہیں گے. بی این پی کے سربراہ کا کہنا تھا کہ قومی اسمبلی میں اس بے اختلاف نے ابھی ان سے رابطہ نہیں کیا, البتہ اس بے اختلاف فوجی عدالتوں, ضمنی بجٹ یا پبلک اکاؤنٹس کمیٹی کے حوالے سے اگر ایک مشترکہ موقف اختیار کرتی ہے تو بی این پی جمہوری قوتوں کا ساتھ دے گی. اختر مینگل کا کہنا تھا کہ جمہوری اداروں کی مضبوطی, پارلیمنٹ کی بالادستی, عدلیہ کی آزادی اور ملک میں مکمل جمہوری نظام کے لیے جدوجہد کرنے والی قوتوں کا بی این پی ہمیشہ ساتھ دے گی. یہ امر قابل ذکر ہے کہ بلوچستان نیشنل پارٹی نے عام انتخابات کے بعد حکومت کی حمایت کے لیے اپنے شرائط پیش کیے تھے اور عمران خان کی حکومت کی تشکیل کے بعد کوئٹہ میں پی ٹی آئی کے رہنماؤں کے ساتھ ایک معاہدے پر دستخط بھی کیے تھے, جس میں دیگر کے ساتھ بلوچستان سے جبری طور پر لاپتہ کیے گئے افراد کی بازیابی کا نقطہ بھی شامل تھا. بی این پی کا دعویٰ ہے کہ صوبے کے مختلف علاقوں سے 5,128 نوجوانوں کو جبری طور پر لاپتہ کیا گیا ہے, جن میں اب تک لگ بھگ 350 سے زائد افراد واپس اپنے گھروں کو پہنچ چکے ہیں. ستار کاکڑ, وائس آف امریکہ, کوئٹہ.
جی, اور ہم ایک غیر سرکاری ادارہ ایشین ڈیولپمنٹ آرگنائزیشن کے سربراہ ریاض رئیسانی سے شروع کرتے ہیں. ریاض رئیسانی, آپ کے آنے سے پہلے ہمارے ساتھ سردار اختر مینگل تھے اور ان کا یہ کہنا تھا کہ زیادہ تر جو بلوچ سیاستدان ہیں وہ مزید وزارتیں جو ہیں وہ طلب کرتے ہیں, لیکن بقول ان کے انہوں نے فقط 6 نکات سامنے رکھے ہیں پی ٹی آئی سرکار کے, کہ جس میں سر فہرست یہ تھا کہ بلوچ لوگ جو کہ غائب ہیں وہ واپس گھر آ جائیں. ابھی جبکہ تھوڑی سی کامیابی ہوئی ہے ان کے مطالبے میں, آپ کیا سمجھتے ہیں کہ ان کی پارٹی کو قوم پرستوں کی حمایت زیادہ ملے گی؟
جی رحمان, بہت شکریہ میم آپ کا ملنے کا. جان بات سردار جان صاحب کی ہے تو انڈاؤٹڈلی وہ ایک گراس لیول پہ بہت ہمارے مقبول لیڈر ہیں بلوچستان کے, اور لوگ ان کو بہت زیادہ پسند کرتے ہیں, اور ان کی مقبولیت کا اندازہ سے لگا کہ جو کامنر ہیں وہ ان کے پلس پہ اور ان کی ٹرینز پہ اور ان چیزوں پہ بات کر رہے ہیں. جہاں تک بات آتی ہے ہمارے اس ایشو کی, تو اس پہ میں سمپل کچھ چیزیں گزرشات آپ نظر میں پیش کرنا چاہوں گا کہ حقیقتاً یہ جو ایشو ہے اس کی انٹینسٹی بہت زیادہ ہے, اس کی شدت بہت زیادہ ہے, اور اس کو تمام چھٹی ہوئے یا نہ چھٹی ہوئے تمام کاؤنٹر سے ریکگنائز کر دیا گیا ہے کہ جی ایشو ہے, ایگزٹ کر رہی ہے, یہ مسئلہ اپنی جگہ پر ہے. تو پھر ہم ایک سوشل سیکٹر کی طرف سے ہم یہی دیکھتے ہیں کہ اگر ہے اس مسئلے کا تو اس کے حقیقی تناظر میں دیکھنا بہت زیادہ ضروری ہوگا کہ ایسے حالات پیدا ہوئے جن کے لیے اس نہج تک یا اس حد تک اقدامات اٹھانے پڑے, اور سب سے بڑی بات یہ کہ اگر یہ اس طرح کے اقدامات اٹھائے گئے اور اب اس کا فیوچر کیا ہوگا, ہمارے پاس اس کا مستقبل ہمارے پاس کیا ہے, اور ہمیں ضرور یہ دیکھنا ہوگا کہ وہ اقدامات جن کے خیالات کا تدارک کیا جا سکتا ہے وہ لازمن اٹھائے جا رہے ہیں, ان کے لیے کوئی سنجیدہ کوشش کی جا رہی ہے. اور سب سے بڑی بات جو ہم سب کو سمجھ میں آتی ہے کہ جی اگر آپ صرف سٹریس کرنے سے مسئلے کا حل ڈھونڈنا چاہ رہے ہیں تو اس سے مسئلے مزید خراب ہوں گے اور فاصلے مزید بڑھیں گے, اور ان فاصلوں کے بڑھنے سے فائدہ پاکستان کو یا حکومت پاکستان کو نہیں ہوگا, وہ فائدہ یقیناً کوئی نہیں کہ اس طرف جائے گا جو کہ پاکستان کے حق میں, پاکستان حکومت کے حق میں.
بالکل صحیح کہہ رہے ہیں ریاض رئیسانی, آپ ہمارے ساتھ رہیں. اس وقت ہم نیو یارک چلتے ہیں جہاں سے سینئر صحافی معاوض صدیقی نے ہمیں جوائن کیا ہے. معاوض صدیقی, ہم بھی جانتے ہیں کہ جب لوگ غیر ملکی مفادات کے ہاتھوں کھیلتے ہیں تو اس سے پاکستان کو نقصان ہوتا ہے. آپ نے کیا دیکھا ہے کہ یہاں امریکہ میں کس حد تک بلوچ قوم پرست غیر ملکی مفادات کے لیے کام کرتے رہے ہیں، خاص طور پہ ہم جانتے ہیں بھارت ہو اور دیگر ممالک ہوں، آپ نے اس سلسلے میں کیا دیکھا ہے؟
بنیادی طور پہ ہم تو یہی دیکھتے آئے ہیں کہ جو اس میں یہ جو لابی کی جاتی ہے، یہ ہوتا ہے کہ کسی شکایت کے نتیجے میں جب لوگ بیٹھتے ہیں اس کا بھرپور طریقے سے فائدہ دوسرے آپ کے جو دشمن ہیں وہ اٹھاتے ہیں کسی بھی ملک کے. اس لحاظ سے دیکھیں بلوچستان میں جو کچھ ہوا ہے اس کی بہت جائز شکایت ہیں، جیسے ہمارے برادر ریاض بات کر رہے تھے، اس میں کوئی شبہ نہیں ہے. لیکن جو یہاں فائدہ اٹھایا گیا ہے اس کا، انڈیا نے بھرپور طریقے سے لابنگ کی ہے، ان کانگریس مین تک پینیٹریٹ کیا ہے، یہاں جو بلوچستان کے جو جلاوطن لوگ تھے خود ساختہ ان کو لے کے آیا گیا ہے، ان کو آگے بڑھایا گیا ہے. اب دیکھیں بلوچستان میں تو بےچارے جو پہاڑوں پہ ہیں، جو اپنے لحاظ سے آزادی کی جنگ لڑ رہے ہیں یا حقوق کی جنگ لڑ رہے ہیں، وہ تو پہاڑوں میں رہتے ہیں. یہاں جو ہے بہت مزے سے باقاعدہ سب کو نظر آتا ہے غیر اعلانیہ طور پہ کہ یہاں کس طریقے سے راک یا انڈیا کی آپ سمجھ لیں کہ کس طریقے سے لوگوں پہ ہاتھ ہے. یہ بھی نظر آتا ہے کہ وہ باقاعدہ پروگرامات کروائے جاتے ہیں، تو اسے کوئی ڈھکی چھپی نہیں ہے. اس کو لابی کا نام دیتے ہیں اور بھرپور طریقے سے جو ہے وہ بلوچستان کے اس زخم کو جو واقعی ہے، جو تکلیف واقعی ہے، اس کو بڑھا چڑھا کے مزید پیش کیا جاتا ہے. اور اس میں اب جو ہے وہ امریکن کانگریس باقاعدہ کانگریس مین جو ہیں وہ شامل ہوئے ہیں، کیونکہ ان کے یہاں بھی کانگریس کا مسئلہ یہی ہوتا ہے کہ اگر آپ کسی کو فنڈ دے دیں اور لابنگ ٹھیک ٹھاک کر لیں اور صحیح دوسری طرف کی تصویر پیش کریں تو جو ہے وہ اس کا بھرپور فائدہ اٹھایا جا سکتا ہے. پاکستان کا امپریشن آزادی کے وہ جہاد کے جو اس کو کال جو طالبان والا مسئلہ ہے اس میں جو ہے بہت خراب ہے، لوگ ٹرسٹ نہیں کرتے ہیں. میں خود جہاں مسلم کانگریس مین سے ملا ہوں، ان کا بھی اتنا ٹرسٹ نہیں ہے. تو اس کا فائدہ بھرپور جو ہے وہ انڈیا اٹھا رہا ہے اور ایک جو چیز ہے اس کو مزید بڑھا چڑھا کے پیش کر رہا ہے. وہ کہتے ہیں نا کہ پھر یہ ہوا کہ غیر کو دل سے لگا لیا، اندر وہ نفرتیں تھیں کہ باہر کے ہو گئے. تو اس کے لیے جو رئیس صاحب نے بات کی بہت خوبصورت بات کی، اور یہ تو سن آف دا سوائل ہیں اور یہ جانتے ہیں کہ اقدامات پاکستان کو کرنے ہوں گے اگر ہم اپنے ہاں بیک ہوم صحیح اقدام کر سکیں، تو انشاءاللہ یہاں جو لابیز ہیں وہ فیل ہوں گے. جی
ریاض ریسانی، یہ بتائیے، ہم جانتے ہیں کہ امریکہ رفتہ رفتہ افغانستان سے اپنی فوجیں واپس بلا رہا ہے. ہمیں علم ہے کہ امریکہ اور چین کی کے تنازعات بہت شدید ہیں. آپ دیکھ رہے ہیں کہ اس وقت جو بلوچ قوم پرستوں کی رہائی ہے وہ امریکہ کے خطے سے انخلا سے کسی حد تک تعلق رکھتی ہے؟
جی، پہلے تو میں جو ابھی ہمارے بھائی بات کر رہے تھے ان میں میں شروع کروں گا جہاں آپ نے لوگنز کی بات کی. اس میں میں یہ ضرور کہنا چاہوں گا اس فورم کے تحت کہ انڈیا تو کم از کم اس مدعے علی میں تو نہیں، کم از کم بہت معاویہ میں ہائی لائٹ کر رہا ہے. اور اس میں میں اپنے کی میری جو پرسنل اسسمنٹ ہے وہ یہی ہے کہ بلوچستان کے لوگ بھی درخت کو ان کی نفرت کی طرح سے دیکھتے ہیں، کیونکہ اس میں جو اقلیت پسندی نہیں ہے وہ صرف اپنے اکاؤنٹ سیٹل کرنے کے لیے پاکستان کے ساتھ ان چیزوں کو ہائی لائٹ کر رہا ہے اور اس میں وہ نہیں ہے. باقی آتے ہیں آپ کے اس کے سوال کی طرف، تو مجھے بالکل اس کو ہمیں سمجھنا ہے جو دونوں پاورز کے درمیان کا جو رفٹ ہے، اور پھر سب سے بڑی امپورٹنٹ چیز جو سی پیک حوالے کی جتنی ڈیولپمنٹ ہو اور اس کا جو امپیکٹ ریجنل پہ اور اس کے بعد پہ پوری انٹرنیشنلی پڑے گا، ان تمام تجربے میں یہ بڑا امپورٹنٹ سیگمنٹ ہے کہ ہمیں اپنے گھر کو ٹھیک کرنا ہوگا، اپنے لوگوں کو، اپنے بھائیوں کو، اپنے بچوں کو اپنے پاس رکھنا ہوگا تاکہ ہم وہ ویکیوم وہ اسپیس کریشن کریں کہ جس کی کوئی تھرڈ پارٹی کی سکے. میری اپنی گزارش ہے کہ ان تمام چیزوں کو دیکھتے ہوئے جو میں ایک چیز فیل ہوتی ہے جو پڑھے لکھے طبقے کو بلوچستان کہ آج تک ان چیزوں کو جتنی دفعہ بلوچستان کی میلنیوں کو ایڈمٹ کیا گیا ہے حکومت کی طرف سے، تو اس کے بعد اس کی جو اوور آل وہ ہے وہ بڑی ایکسنٹ بن جاتی ہے. کسی ایڈمٹ ہو گیا تو اس کی ریپرسل کے لیے، اس کو ٹھیک کرنے کے لیے آپ کیا کر رہے ہیں؟ آج تک ہم نے بھی دیکھا کہ کوئی کونسل یا کوئی ادارہ یا کوئی پارٹی ایسی بنائی گئی ہو کہ جو کہ بلوچستان کے عوام کے جتنے جائز اور قانونی حقوق ہیں یا جن کے ساتھ جو چیزیں ہوئی ہیں ان کے حوالے سے کاموں کی نگرانی کرے اور ان کو کمپلیٹ کرتا رہے. کیونکہ اب تک ہم دیکھ رہے ہیں کہ تمام چیزیں صرف تقریر اور بیانات تک ہی ہو رہے ہیں اور کہ آن گراؤنڈ زمین پہ لوگوں کو کوئی ریلیف کوئی اس طرح کی چیز ہم دیکھتے ہوئے نظر نہیں آ رہا. جب آپ سدباہ نہیں کر رہے ہیں مرغیوں کا جن کو آپ نے ایڈمٹ کر لیا ہے تو سوچا تو ہوگا کہ پھر موت کس طرف جائے گا. اور اگر 70 سالوں میں بلوچستان کی فیملی پر अब मुझे जहाँ तक अपना वो है कि हम एक दायरे में घूम रहे हैं और हमारे पास कोई डायरेक्शन या हमारे पास कोई टेंजिबल माइलस्टोन नहीं है कि हमें पता चले कि चार महीने में, छह महीने में, एक साल में, तीन साल में हम उन तमाम 70 साल की जो मेरुनिया है उनको एड्रेस कर सकें, उनको ठीक कर सकें। तो हम गोल दायरे में घूम रहे हैं।
बिल्कुल सही कह रहे हैं। मुआविज सिद्दीकी, आप न्यूयॉर्क में हैं, जाहिर है आपकी भी गहरी नजर है यहाँ लॉबियस पर। ये बताएं, आपके इल्म में है कि पिछले दिनों चीनी कौंसल खाना जो था कराची का, उस पर एक हमला हुआ था और बाद में सिंध पुलिस ने ये कहा कि ये हमला अफगानिस्तान की तरफ से हुआ था, रॉ पर जो है वो उनका नाम लिया गया था। आपके ख्याल में पाकिस्तान जब इस तरह की बातें करता है तो बैरूनी दुनिया उनको यकीन की नजर से सुनती है या उन पर शक करती है?
देखिए, अगर हम देखें ना बैरूनी दुनिया का, हम अंदर तो खुश होते हैं लेकिन शक करती है। अब ये बड़ी तल्ख हकीकत है, बाद अवकात हम यहाँ मुस्तकिल उठते बैठते हैं, जर्नलिस्टों में भी उठते बैठते हैं और जो ऑफिशियल्स हैं उनमें भी उठते बैठते हैं, तो बाद चीजों पर बड़ा जो है वो शक किया जाता है, भले उसमें हकीकत ही क्यों ना हो। जैसे आप अंदाजा लगा लें कि अगर हम एक फहरिस्त तैयार करें तो वार ऑन टेरर का सबसे बड़ा शिकार जो है पाकिस्तान की आम आवाम हुई है, लेकिन वो किसी गिनती में नहीं आते। इसी तरीके से ये जो मामलात हैं इस पे भी शक किया जाता है। ये बात जरूर है कि ये अचानक एक ऐसा खुला हमला था कि जिसे महसूस होता था कि बलूचिस्तान के जो अलहदगी पसंद हैं वो इस तरीके से जो हमला कर रहे हैं, क्योंकि बलूचिस्तान में जो ज्यादा जो जंग है वो हक मांगने की, अलहदगी पसंद की कम है। और ये खुश आइन बात है, जिस तरह रियाज साहब की ऑर्गेनाइजेशन और बहुत सारी ऑर्गेनाइजेशन है वो काम कर रही है और स्टेट को भी इसमें काम करना है, लेकिन इस तरीके से जो अलहदगी पसंद है उनका इस तरह हमला करना बहुत बड़ा सवालिया निशान खड़ा होता है कि इस तरीके से कि जिसमें वो उनको नुकसान ही नुकसान हुआ है। तो कई क्वेश्चंस तो रेस करते हैं, लेकिन साथ साथ ये भी है कि जो लॉबीज हैं, मैंने बताया जो कुवतें हैं, दुश्मन कुवतें हैं, वो दो चीजें हैं कि वो बांग्लादेश, क्योंकि जो बलूचिस्तान है वो एक कमजोर हिस्सा है, उसमें शिकायतें ज्यादा है, उसका भरपूर इस्तेमाल हो रहा है। इसी तरीके से सी पैक को नुकसान पहुंचाने का जो है वो भी एक बड़ा मंतबा है कि चीन किसी तरीके से बैक ऑफ करे। तो कई कुवतें मिलकर काम कर रही हैं इस पे। हमारा जैसा भी मौकफ हो, हमें पहले तो इन हाउस, जैसे रियासत ने कहा कि हमें अपना घर सबसे पहले ठीक करना है, उसके बाद हमें दुनिया को समझाना है कि भाई हम खुद विक्टिम है। तो इस मामले में भी मैं समझता हूँ कि लोगों को शक तो हुआ है, लेकिन जाहिर बात है कि ये खुली हकीकत ये है कि जिस तरीके से वहाँ हमला हुआ है वो चाइना से ताल्लुकात खराब करने के लिए हुआ था, जिसमें बहरहाल कामयाबी उनको हासिल नहीं हो सकी।
रियाज़ सानी, आप बताएं, जब सरदार अख्तर मेंगल से बात हुई तो वो किसी हद तक तो खुश थे कि बलूच कौम परस्त को, बलूच गायब शुदा बलूचों को घर वापस लौटाया गया है, लेकिन उनकी 6 नुकाती प्रोग्राम है और वो ज़रा सा जो हैं वो इस बात पर इसरार कर रहे थे कि अगर ये नुकात पूरे नहीं हुए तो वो हुकूमत से निकल जाएंगे। आपके ख्याल में इस वक्त कितनी जिम्मेदारी पड़ती है बीएनपी जैसी तंजीमों पर, सियासी पार्टियों पर, कि वो जरा सा सब्र से काम लें?
जहां तक मैं उनका ताल्लुक है सरदार अख्तर मेंगल साहब का ताल्लुक है कि वो हमारे इनके मॉडरेट और प्रोग्रेसिव बलोच लीडर में जाने जाते हैं और उनका बड़ा ही पैशनेट किस्म का, बड़ा सब्र तामूल पे बेस्ड उनका एक विषय अप्रोच रहा है। तो पहले हम देख रहे हैं कि इनकी कमिटमेंट भी है उस मकसद, उन महाजिद या उन चीजों के साथ जो ग्रास रूट लेवल पे आम लोगों के मसाले हैं। जहां तक उनकी इस बात को, इस चीज के साथ बांधना तो मुनासिब नहीं समझूंगा, क्योंकि ओवरऑल अगर देखा जाए कि बलूचिस्तान में जिन गवर्नमेंट के लिए एक ऐसी हवा, एक माहौल बहाना कि जहां पर हमें कोलिजन गवर्नमेंट ही बने और उससे किसी के ओने हरों जब तक नहीं पड़ता। पिछले अगर हम 2-3 सालों देखते हैं हिंदुस्तान गवर्नमेंट में तो हमको बहुत कुछ समझ में आता है। अब मुसीबत ये कि हमारे जितने भी बच्चे जो नौजवान हैं उनको उन मेहरूनियों का एहसास अगर मुश्तैल कौन से लोग कर रहे हैं और फिर मुश्तैल होने के बाद बच्चों से जो चीजें कराई जा रही हैं या जो चीजें हो रही हैं उनसे या जो रुख या डायरेक्शन को दिया जा रहा है, इसको रोकने का तरीकाकार कहाँ पे होगा? चलो एक तो फैक्टर जो काम कर रही है अपनी जगह पर, दूसरी फैक्टर क्यों खामोश है कि गवर्नमेंट को चाहिए कि फौरन पिछले 2 कदम आगे जाए और उन तमाम इश्यूज को जो कि लिजिटिमेट और राइट इश्यूज हैं उनके लिए कोई काउंसिल बने, कोई ऐसी बॉडी बने जिसपे हमारे बहुत बड़े इदारे चाइना को सीपेक के हवाले से अश्योरेंसेस तो दे रहे हैं और
वो प्रोजेक्ट्स हम देख रहे हैं अपने शुरू होते हैं और मतलब की तरफ जा भी रहे हैं, वही तमाम बड़े इदारे इन चीजों की जिम्मेदारी क्यों उठा रहे, तो उनको पता है कि हर घर में लगी है और परेशानी घर में हो रही है। अब आप अंदाजा करें कि इस चीज को एज ए आर्म ट्विस्टिंग टूल मतलब के तौर सुपर पावर भी पाकिस्तान पे यूज कर रहे हैं कि जब भी उनको अपनी कोई मनमानी हथ वाली होती है तो वो फौरन इस चीज को हाईलाइट करना शुरू कर देते हैं, कांग्रेस में बिल ले आते हैं पाकिस्तान को मतलब टाइट कॉर्नर में लाने के लिए या बंद गली में लाने के लिए। तो हमें मैं बार बार यही कहूंगा, एक तो सरदार साहब की जो नीयत पर शक नहीं किया जा सकता, उनकी कोशिशें या उनका अप्रोच जो भी है वो इन अवेलेबल सर्कमस्टांसेस में यही सब कुछ हो सकता है वो कर रहे हैं। मगर मेरी अपील रिक्वेस्ट सरकार से या हुकूमत से ये है कि हुकूमत उस गैप फिल करे और अपनी जिम्मेदारी को अपने उसको सिंसियर अप्रोच के साथ निभाए और एक ऐसी कॉन्स्टिट्यूशनल कमेटी या कोई ऐसा काउंसिल बने जो कि इसको स्पेशल पावर दिए जाए और उसको मैंडेट दिया जाए और टाइम लाइन के साथ, ताकि लोगों को जैसे जैसे रिलीफ मिलना शुरू होगा तो ये वही लोग थे जो 70 साल तक इस मुल्क के साथ वफा कर रहे, आज की मेजोरिटी लोग उन लोगों की है जो इस मुल्क के साथ आज भी वफा कर रहे हैं और आगे भी वफा करना चाहते हैं। तो हमें उस जो पेट्रियटिज्म है उस पर शक नहीं होनी चाहिए, यहाँ के लोग आज इतने ही पाकिस्तानी जितना इस मुल्क का कोई भी दूसरा शख्स पाकिस्तानी है। तो मगर उन मसलों को हम जानते हुए जिनकी महरूमियों का बार बार ने उसको एक्नॉलेज भी किया, कभी भी उसको ठीक करने के लिए कोई आगे नहीं आ रहा, तो इस पे सवाल निशान उठते हैं कि जब वो ठीक करने नहीं आएंगे तो लोग अपने मसले को
मोहम्मद सिद्दीकी ये बताइए, हम जानते हैं कि पीटीआई सरकार जो है उनकी जाहिर है सरपरस्ती करती है फौज और पीटीआई उन्हीं की तरफ से जो है इस वक्त नेगोशिएट कर रही है सरदार अख्तर मैंगल के साथ, आपके ख्याल में किस हद तक फौज ने जो है वो आसान तरीका निकाला है कि जो लोग अपने हुकूक के लिए एहतजाज करते हैं उनको उठा लेती है, उनकी उनको गायब कर देती है बजाय इसके कि उनको कोर्टों में लाया जाए, और ये मसले को किस हद तक ज्यादा खराब कर रहा है?
देखिए एक बात ये है कि सिक्योरिटी इदारों का जो है ना अपना दिमाग होता है पूरी दुनिया में और वो मसले का हल कभी नहीं होता, ये बात इनकी समझ में नहीं आई है। सब जैसे मैं इन्होंने हमारे ब्रदर ने बात की है कि ये मुहिब वतन लोग हैं, अगर आपका एक डिक्टेटर ये बैठ के ये कहता है कि वहां से हमला करूंगा जहां से पता नहीं चलेगा और एक बलोचों का मकबूल लीडर उसके बाद उड़ा दिया जाता है, तो क्या बच्चे रियासत से नहीं चिढ़ेंगे? क्या बच्चियों के बाप के बच्चियों के सामने उनके वालदैन को उड़ा दिया जाए, क्या रियासत से नफरत नहीं करेंगे? हम तो रियासत को बचाने के चक्कर में, अब ये पीटीआई की हुकूमत से निकल के रियासत की जिम्मेदारी है और रियासत के तमाम स्टेक होल्डर्स की जिम्मेदारी है, जिसमें अपोजिशन को भी शामिल करना होगा, जिसमें फौज को भी शामिल करना होगा, जिसमें हुकूमत को भी शामिल करना होगा, ये अकेले मसला नहीं हो सकता। आप किसी को उठा दें गायब कर दें, आप कब तक जो है अगर ये बंधन बांध के बाहर निकल आते हैं तो ये इतनी बड़ी आपके खिलाफ आवाज बन जाते हैं जैसे इन्होंने कहा है कि फिर उनको इस्तेमाल किया जाता है। हमें सोचना होगा, मैं ये समझता हूँ, मैं ये जानता हूँ कि जो फौज है रियासत ने खासतौर पर फौज ने एस्टेब्लिशमेंट ने जिनके पास असल ताकत है उन्होंने बेहतरी की कोशिश की है, कॉलेजेस खोले हैं, लेकिन ये देखें पैरासिटामोल है इस वक्त, अब बड़ा ऑपरेशन होना है, आप सर्जरी करनी होगी आपको, सर्जरी ये है कुछ देना पड़ेगा, अपनी लोगों पे ट्रस्ट करना पड़ेगा, लोगों को गायब ना करें, लोगों को देखिए एक तब तो आप कहते थे हमने गायब नहीं किया, फिर उसके बाद अब लोग निकल रहे हैं और फिर जो नाम नेहाद जो हमारे फोर्सेस के मोहब्बत में जो लोग फेसबुक पे जनाब गायब लोग दहशत कर रहे हैं, गायब लोग ये हैं, ये तो तीन जो जिन्होंने हमलावर हुए थे इनका लोगों ने लिखना शुरू कर दिया कि देखें ये वो लोग थे जिनको गायब कहा जाता था, हालांकि कभी ये गायब लोगों में नहीं थे। तो देखें हकीकत को हमें तस्लीम करना पड़ेगा, रियासत को तस्लीम करना पड़ेगा कि लोगों को खामोश ना बंदूकों से कराया जा सकता है, ना अगवा करने से कराया जा सकता है, ना जेल डालने से कराया जा सकता है, बल्कि उनको बातचीत करने से कराया जा सकता है। जब इमरान खान ये फार्मूला तालिबान के लिए इस्तेमाल कर सकते हैं तो हम अपने भाइयों के लिए क्यों नहीं कर सकते? जब अमेरिका को टेबल पे बैठना पड़ता है, हमारे तो अपने भाई हैं, कल ऐसा ना हो कि ये सिर्फ आजादी ही की मुतालबा करने लगे, ये अभी हकूक का मुतालबा कर रहे हैं जिसको हमने देना होगा।
बल्कि आपके 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 आने से पहले ही हमें जो कॉल्स आई उनमें से लोगों ने बताया कि उनके जो भाई हैं उनको किस तरह से गायब कर दिया गया था बगैर किसी कसूर के। बहुत शुक्रिया, हमारे साथ थे न्यूयॉर्क में सीनियर सहाफ़ी मुआविस सिद्दीकी, जबकि बलूचिस्तान में थे एशियन डेवलपमेंट ऑर्गेनाइजेशन के सरबरा रियाज रईसानी। आप लोगों की शिरकत का शुक्रिया और खुदा हाफिज़। इस प्रोग्राम के इंजीनियर थे सिड्राक फ्रैंकलिन, प्रोड्यूसर असफर इमाम। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हुद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
रवां साल भारत में होने वाले पार्लिमानी इंतखाबात में बीजेपी को शिकस्त देने के लिए हिजब इख्तिलाफ की जमातें एक अजीम इत्तेहाद कायम करने की कोशिश कर रही हैं। भारत से एक तजियाकार प्रताप सोमवंशी इस इत्तेहाद को एक बड़ी तब्दीली के तौर पर देखते हैं। वो कहते हैं कि भारत में अपोजिशन जमातें बिलाखिर ये मान गई हैं कि वो इलेक्शन में बीजेपी को अकेले नहीं रोक सकती और उसे शिकस्त देने के लिए हिजब इख्तिलाफ की तमाम सियासी जमातों को मुतहद होना पड़ेगा।
बीजेपी के जो यहाँ पे लीड थी उसको ये देखा गया कि ये जो मल्टी कॉर्नर फाइट होती थी यहाँ पे उसका फायदा बीजेपी ले जाती थी। यहाँ तक ये कहा जाता था कि अगर बाकी अपोजिशन के वोट इकट्ठे कर दिए जाए बीजेपी कोई भी इलेक्शन नहीं जीत सकती। तो ये वजह रही कि सबको ये लगा कि उनके भी सर्वाइवल का सवाल था कि अगर वो अलग अलग लड़ेंगे तो वो कुछ कर नहीं पाएंगे। सबसे बड़ा अलायंस जो है वो उत्तर प्रदेश में हुआ। उत्तर प्रदेश में समाजवादी पार्टी और समाज पार्टी जो दो एकदम परस्पर विपरीत और विरोधी विचारधारा के थे ये साथ आए। तो वहाँ पे उसके लिए वजह ये थी कि 2014 में एक के पास जीरो सीट आई और एक के पास फोर सीट वो जीत पाए। तो लोग इस बार ये लगा इनको कि अगर हम मिल के लड़ते हैं तो हमारी जो है हम 40 से 50 सीट जीत सकते हैं। और सबसे बड़ी चीज बीजेपी को रोकने के लिए उत्तर प्रदेश में ही अगर कोई चमत्कार होता है तभी बीजेपी रुकती है। तो ये हुआ कि बीजेपी को 73 सीट मिली थी आउट ऑफ 80। तो अब बीजेपी के लिए भी ये चिंता की बात है कि अगर वहाँ आउट ऑफ 80 अगर एक बड़ा चैलेंज वहाँ आता है तो सेंटर में उनके लिए क्या होगा। इसी तरह अगर देखा जाए तो बहुत सारी जगह है जहां वो आउट ऑफ 80 सीट्स में करीब 100 सीटें ऐसी हैं जहां ये अलायंस असर करेगा।
दूसरी जानिब एक और भारतीय तजियाकार डॉक्टर राकेश कुमार कहते हैं कि इसमें कोई शक नहीं कि बीजेपी के खिलाफ इस इत्तेहाद की तश्कील भारतीय सियासत में एक अहम पेशरफ्त है। ताहम वो कहते हैं कि अभी ये देखना होगा के इतिहाद में मौजूद रिवायती तौर पर एक दूसरे की मुखालिफ सियासी जमातें आखिर तक मुतहिद रह सकेंगी या नहीं।
इसलिए जो पुराने जो ट्रेडिशनल जो अपोजिंग पार्टियां थी जो पहले कभी एक दूसरे से कभी बातचीत नहीं किया करती थी उन लोगों ने सोचा कि अगर मोदी को हटाना है या बीजेपी को हराना है तो पॉलिटिकल पार्टीज को एक साथ एकजुट होना पड़ेगा। इसलिए इस जो आपका जो आपकी जो रिपोर्ट है वो बिल्कुल वाजह है इस बात को लेकर के देश भर की जो पॉलिटिकल पार्टीज हैं जो अपोजिशन पार्टीज हैं जो मोदी के साथ नहीं है बीजेपी के साथ नहीं है उनमें एक अंडरस्टैंडिंग बनी है कि अगर बीजेपी को हराना है अगर मोदी को कुर्सी से बाहर कर रखना है तो उसके लिए जरूरी है कि सारी पॉलिटिकल पार्टी सारी जमातें जो है वो एक साथ एकजुट होकर के उनका चैलेंज को जो है वो चुनाव में आए और चुनाव लड़े। बहुत ही अहम माना जा रहा है इंडियन पॉलिटिक्स में कि एक नया धड़ा जो कांग्रेस और बीजेपी के अलावा जो मोदी को चैलेंज कर सकता है वो एक जो है उसकी शुरुआत हुई है। लेकिन अब इसमें पेच बस इतना ही है कि क्या ये दोस्ती तो स्टेज पर जिस तरह से इन लोगों ने हाथ मिला करके लोगों को बताया कि हम एक साथ हैं क्या टिकट बंटने के समय या चुनाव लड़ते समय ये लोग एक साथ एक कैंडिडेट के पीछे यही इसी मजबूती के साथ खड़े रह पाते हैं या नहीं रह पाते हैं ये देखने की बात होगी।
बीजेपी के एक तर्जुमान मिस्टर यात्रा ने इत्तेहाद में मौजूद अपोजिशन के रहनुमाओं पर बदुनवानी का इल्जाम लगाते हुए कहा है कि ये लोग खुद को बचाने की कोशिश में ये इत्तेहाद बना रहे हैं। भारत में पार्लिमानी इंतखाबात रवां साल अप्रैल और मई में मुनक्किद होंगे जिसके बाद मरकज में नई हुकूमत कायम होगी। शहनाज नफीस, उर्दू वीओए, वॉशिंगटन।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पर जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
ताज़ा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।